जुमा 14 अक्टूबर के सैरवीन के साथ महापारा सफदर का सलाम। भारत में चीन, ब्राजील, जनूबी अफ्रीका और रूस के सरबराहों की आमद, क्या पाकिस्तान तन्हा हो रहा है? पाकिस्तान के तर्जुमान ने इसकी तर्दीद की।
Indians want people to repeat isolation, isolation, isolation. So what do you call isolation?
तफसील आलमी खबरों के बाद।
ये BBC उर्दू सर्विस है, शुमाइला खान से खबरें सुनिए। ब्राजील, रूस, इंडिया, जनूबी अफ्रीका और चीन पर मुश्तमिल तेजी से मुआशी तरक्की करने वाले ममालिक पर मुश्तमिल ब्रिक्स कॉन्फ्रेंस की मेजबानी इस बार इंडिया कर रहा है। ये कॉन्फ्रेंस कल गोवा में शुरू होगी और 2 रोज तक जारी रहेगी। ये कॉन्फ्रेंस एक ऐसे वक्त पर हो रही है जब इंडिया और पाकिस्तान के दरमियान कशीदगी में इजाफा हो रहा है। दूसरी जानब वजारत खारजा पाकिस्तान के तर्जुमान नफीस जिक्रिया ने कहा है कि इंडियन प्रोपागेंडे के बरक्स पाकिस्तान कतई तौर पर तन्हाई का शिकार नहीं है, बल्कि पाकिस्तान खुद को एशियाई खत्ते में तवानाई राहदारी फराहम करने के लिए एक अहम सहूलतकार की हैसियत से देखता है। नामा निगार आबिद हुसैन।
दफ्तर खारजा के तर्जुमान नफीस जिक्रिया ने आज हफ्तावार ब्रीफिंग देते हुए कहा है कि पाकिस्तान आलमी अमूर में मुकम्मल तौर पर शामिल है, जिसकी मिसाल पाकिस्तान की कई कसीर जहती प्रोग्रामों में शमूलियत है। ब्रीफिंग में तर्जुमान ने बताया कि कश्मीर के मामले को आलमी सतह पर उठाने के लिए भेजे जाने वाले एलचियों के वफद ने तुर्की, अमरीका और बरतानिया में आला अहदेदारान से मुलाकातें की और उनको भारतीय मजालिम की तफसीलात के सबूत भी फराहम किए। तर्जुमान ने बताया है कि इन वफूद की मुलाकातें बहुत कामयाब रहीं।
हुकूमत पाकिस्तान की जानिब से कौमी अंग्रेजी अखबार डॉन के नामा निगार पर बैरून मुल्क जाने पर पाबंदी का फैसला वापस लेने के बाद उनका नाम ECL से खारिज कर दिया गया है। ये फैसला वजीर दाखिला चौधरी निसार अली खान ने आज इस्लामाबाद में अखबारात की 2 तंजीमों काउंसिल ऑफ न्यूज़पेपर्स एडिटर्स और ऑल पाकिस्तान न्यूज़पेपर्स सोसाइटी के मुश्तरक वफद के साथ इजलास के बाद किया। उधर फौज ने डॉन की खबर को कौमी सलामती के खिलाफ वर्जी करार दिया है। तफसीलात हारून रशीद से।
इजलास के बाद बताया गया कि सिरल अल्माइडा का नाम एग्जिट कंट्रोल लिस्ट से निकालने का फैसला कर लिया गया है। उधर आज GHQ रावलपिंडी में कोर कमांडर इजलास में बरी फौज के सरबराह जनरल राहिल शरीफ की सदारत में एक इजलास मुनक्किद हुआ, जिसमें डॉन की खबर पर भी गौर हुआ। इजलास के बाद जारी एक बयान में कहा गया कि कोर कमांडरों ने वजीर आजम हाउस में गुज़श्ता दिनों एक अहम सिक्योरिटी इजलास के बारे में बकौल उनके गलत और मनगढ़ंत खबर चलाने पर शदीद तशवीश का इजहार किया।
पाकिस्तान के सूबे बलूचिस्तान के दारुलहुकूमत क्वेटा में फायरिंग के एक वाके में फ्रंटियर कोर के 3 अहलकार हलाक हो गए हैं। ये वाकया शहर में सबजल रोड के इलाके अब्दुल्ला जान चौक पर पेश आया, जहां नामालूम मोटरसाइकिल सवारों ने FC के पैदल गश्त करने वाले 3 अहलकारों को निशाना बनाया। कलदम तंजीम जमात उल अहरार ने इस वाके की जिम्मेदारी कबूल की है। इंडिया के जेर इंतजाम कश्मीर में तकरीबन 100 रोज से जारी इंडिया मुखालिफ एहतजाजी तहरीक के दौरान श्रीनगर की तारीखी जामे मस्जिद में जुमे के इज्तिमात पर बदस्तूर पाबंदी है। ये पाबंदी एहतजाजी तहरीक को रोकने के लिए जारी सरकारी ऑपरेशन का हिस्सा है। श्रीनगर से रियाज मसरूर।
14 हफ्तों से लगातार तारीखी जामा मस्जिद और दूसरी बड़ी खानकाहों में जुमे की नमाज नहीं हो सकी है। ईद के रोज भी न सिर्फ जामा मस्जिद बल्कि करीबी हजरतबल इलाके की मकबूल आम दरगाह भी मुकफल रही। 12 अक्टूबर को यौम आशुरा के मौके पर भी हुकाम ने शिया आबादी के रवायती जुलूस पर पाबंदी आयद कर दी। हुकूमत की तरफ से तस्लीम शुदा आलम दीन मुफ्ती बशीर दीन ने एक बयान में इल्जाम आयद किया है कि हुकूमत मजहबी मामलात में बेजा मुदाखलत कर रही है। मुफ्ती आजम का कहना है कि अगर हुकूमत ने मजहबी जबर की पॉलिसी तर्क न की तो कश्मीर में शिया सुन्नी और दूसरे मकादिब फिक्र से ताल्लुक रखने वाले उलमा की अंजुमन मुतहदा मजलिस उलमा हुकूमत के खिलाफ कुफ्र का फतवा सादिर करेगी।
थाई मीडिया ने रिपोर्ट किया है कि बादशाह पोमीफोन अदोनिया दे की मौत के बाद शाही महल के एक आला मुशीर को बादशाह का कायम मकाम मुकर्रर कर दिया गया है। 96 साल साबिक वजीर आजम प्रेम टिंसो लैनंडा की तकर्री को हैरान कुन पेशरफ्त करार दिया जा रहा है। तवक्को है कि वली अहद माहा वाजी रालोंग कौन को नया बादशाह बनाया जाएगा, लेकिन बजाहिर उन्होंने कहा है कि उन्हें अपने वालिद के शोक को भरपूर तरीके से मनाने के लिए कुछ वक्त दरकार है। उधर थाईलैंड की दारुलहुकूमत बैंकॉक में सिया लिबास पहने दसियों हजारों सोगवार थाई बादशाह पोमीफोन अदोनिया दे की आखिरी रसूमात को देखने के लिए सड़कों पर मौजूद हैं। वो गुज़िश्ता रोज इंतकाल कर गए थे। शामी पना गुजीन के एक भाई जिन पर बर्लिन एयरपोर्ट पर बम हमला करने की मनसूबाबंदी का शुबा है का कहना है कि उन्हें जर्मन दारुलहुकूमत में एक इस्लामी मुबल्लिग ने इंतहा पसंदी पर मायल किया। जर्मन जरीदे डियर स्पिगल को پناہ گزین کے بھائی جابر البکر نے بتایا کہ 2014 میں شام سے بھاگنے کے بعد وہ جرمنی آئے جہاں امام نے ان کا ذہن تبدیل کیا. اور پرتگال کے سابق وزیر اعظم انتونیو گوترش کو باضابطہ طور پر اقوام متحدہ کا نیا سیکرٹری جنرل منتخب کر لیا گیا ہے. یہ بی بی سی اردو سروس ہے.
ہمارے نامہ نگار کریا کریا گاؤں گاؤں
کے رشتے داروں نے رحیم یار خان میں لاشوں کے ہمراہ احتجاج بھی کیا. محمد کاظم بی بی سی کوئٹہ.
جتنا کہ وہ پہلے تھا. شمائلہ جعفری بی بی سی نکیال سیکٹر لائن آف کنٹرول.
لیکن اس بارے میں فوجی حکام نے کوئی تفصیل جاری نہیں کی. عزیز اللہ خان بی بی سی پشاور.
باخبر رہنے کے لیے سیر بھی ان سنا کیجیے.
حالات حاضرہ کا پروگرام سیربین بی بی سی کی اردو نشریات میں پیش کیا جا رہا ہے. بی بی سی اردو ڈاٹ کام پر ہماری شہ سرخی ہیں. المائدہ یعنی صحافی المائدہ کا نام ای سی ایل سے خارج کر دیا گیا ہے. یہ خبر پروگرام میں آگے آنے کو ہے. ہماری بڑی خبر یہ ہے کہ بھارت کے شہر گوا میں برکس اور بیمسٹیک کے اجلاس, متعدد ملکوں کے سربراہوں کی آمد جاری ہے. تیزی سے معاشی ترقی کرنے والے ممالک برازیل, روس, بھارت اور جنوبی افریقہ اور چین پر مشتمل برکس کی سربراہ کانفرنس کل ہوگی, جبکہ خلیج بنگال کے ممالک کی تنظیم بیمسٹیک کا سربراہ اجلاس اگلے دن ہوگا, جس میں بنگلہ دیش, برما, بھوٹان اور سری لنکا شرکت کریں گے. واضح رہے کہ دنیا کی 44% آبادی ان ملکوں میں رہتی ہے. یہ کانفرنس ایک ایسے وقت میں ہو رہی ہے جب بھارت اور پاکستان کے درمیان کشیدگی میں اضافہ ہو رہا ہے. ہم پروگرام میں یہ جاننے کی کوشش کریں گے کہ یہ کثیر ملکی تنظیمیں جن معاشی اور سیاسی مقاصد کے حصول کے لیے تشکیل دی گئیں, کیا وہ حاصل ہو سکے اور کیا ان کے ذریعے بھارت پاکستان کو سفارتی اور سیاسی تنہائی کی جانب دھکیل رہا ہے. لیکن پہلے کانفرنس کی تیاریوں کے بارے میں جاننے کے لیے گوا چلتے ہیں, جہاں بی بی سی کے نامہ نگار سمیر ہاشمی نے کچھ دیر پہلے ہمیں بتایا.
کافی زوروں شوروں سے یہاں تیاریاں چل رہی ہیں. یہ گوا میں ہو رہا ہے اور ہندوستان جو ہے بھارت اس بار ہوسٹ نیشن ہے, تو یہاں پہ آپ دیکھ رہے ہیں کافی سیکیورٹی ہے ایئرپورٹ سے لے کر ہوٹل میں جہاں پہ یہ سمٹ ہونے والی ہے. آج اور کل کے بیچ اس دوران, آج شام سے لے کے کل صبح کے بیچ, جو پانچ ملک ہیں روس, ہندوستان, چین, دکشن افریقہ, ساؤتھ افریقہ یعنی کی اور برازیل, ان کے ہیڈ آف اسٹیٹس آنے والے ہیں یہاں پہ. کل صبح جو ہے وہ پرائم منسٹر مودی, بھارت کے جو پرائم منسٹر ہیں نریندر مودی, ان کی میٹنگ ہوگی ون آن ون روس کے راشٹرپتی ولادیمیر پوتن کے ساتھ. یہ ایک ون آن ون رشیا اور ہندوستان کا ایک ایونٹ ہونے والا ہے. اس کے بعد شام کو برکس کی سمٹ اسٹارٹ ہوگی. تو کافی یہاں ہلچل مچی ہوئی ہے کیونکہ بھارت میں چار سال بعد, ہندوستان میں چار سال بعد یہ ہو رہا ہے.
اچھا.
اور کافی زوروں زوروں سے تیاری چل رہی ہے.
تو یہ برکس کی ہے, بیمسٹیک کی سربراہ کانفرنس نہیں ہے.
یہ برکس بیمسٹیک جو ہے وہ پرسوں ہوگا, سنڈے کو, وہ سنڈے شام کو ایونٹ ہے. یہ برکس کی تیاری چل رہی ہے جو کل ہوگا, کل اور پرسوں. دوسری بات جو ایک مدعا سامنے آئے گا وہ ٹیررزم پہ بھی آ سکتا ہے, کیونکہ ٹیررزم کا ایشو جو ہے وہ کافی ملک اس میں, جیسے رشیا ہو گئی یا بھارت ہو گیا, ان کے لیے کافی امپورٹنٹ ہے. تو اس پہ بھی کچھ ڈسکشن ہو سکتا ہے. حالانکہ یہ کوئی امید نہیں کی جا رہی ہے کہ کوئی ملٹری الائنس ہوگا, لیکن یہ کوشش کی جائے گی کہ کس طرح اسے کنڈم کیا جائے اور جوائنٹلی فائٹ کیا جائے ایک گلوبل اسٹیج پہ.
گوا سے سمیر ہاشمی نے ہمیں کانفرنس کی تیاریوں اور اس کے ایجنڈے کے بارے میں بتایا. خلیج بنگال کے ملکوں کی تکنیکی اور معاشی ترقی میں تعاون تنظیم بیمسٹیک کا اجلاس بھی گوا میں ہی ہو رہا ہے اگلے دن یعنی 16 کو. ہم نے دہلی میں نامہ نگار سلمان راوی سے اس تنظیم کے بارے میں معلومات حاصل کی.
دیکھیے, بیمسٹیک ایک کوآرڈینیشن ہے ان ملکوں کا جو بنگال کی کھاڑی کے آس پاس کے ہیں. جیسے اس کا نام ہی بتاتا ہے کہ دا بے آف بنگال انیشیٹو فار ملٹی سیکٹرل ٹیکنیکل اینڈ اکنامک کوآپریشن, اور اس میں ظاہر سی بات ہے کہ بھارت تو اس کا حصہ ہے ہی.
اچھا, اور یہ کب بنائی گئی تھی؟
یہ بنی تھی 1997 میں.
کافی پہلے بنائی گئی تھی. اور کون کون سے ممالک اس کے رکن ہیں؟
بھارت کے علاوہ بنگلہ دیش, بھوٹان, میانمار, نیپال, شری لنکا اور تھائی لینڈ, یعنی کہ جو بنگال کی کھاڑی کے آس پاس کے جو ملک ہیں, ساؤتھ ایسٹ ایشیا کے جو زیادہ تر کچھ ملک ہیں اس میں, تو وہ شامل کیے گئے ہیں اس میں.
اچھا تو سلمان یہ بتائیے کہ یہ آپ نے بتایا کہ یہ 1997 میں بنائی گئی تھی، تو ظاہر ہے اس کو کافی عرصہ گزر چکا، تو اس نے اب تک کیا حاصل کیا ہے؟
دیکھیے اگر ڈپلومیٹک سرکلز میں جو بات چیت چلتی ہے، اگر میں اس ٹون میں بتاؤں تو یہ دونوں خلیرے بھائی ہیں، یعنی دونوں کا مطلب ہے کہ سارک اور بمسٹیک دونوں، کیونکہ دونوں کے بارے میں کہا جاتا ہے کہ اس سے کچھ خاص نکل کر باہر نہیں آتا اور یہ اسی طرح سے چلتے رہتے ہیں، تو یہ ڈپلومیٹک سرکلز میں اس کو اس طرح سے دیکھا جاتا ہے۔
دہلی سے یہ تھے نامہ نگار سلمان راوی جو ہمیں بمسٹیک کے بارے میں بتا رہے تھے، بھارت میں کئی ملکوں کے سربراہوں کی آمد اور گہما گہمی۔ ادھر وزارت خارجہ کے ترجمان یعنی پاکستان کی وزارت خارجہ کے ترجمان نفیس زکریا نے یہ کہا ہے کہ بھارتی پروپیگنڈے کے برعکس پاکستان قطعی طور پر تنہائی کا شکار نہیں ہے، بلکہ پاکستان خود کو ایشیائی خطے میں توانائی راہداری فراہم کرنے کے لیے ایک اہم سہولت کار کی حیثیت سے دیکھتا ہے۔ یہ بات انہوں نے آج میڈیا سے گفتگو کرتے ہوئے کہی۔ اسلام آباد سے عابد حسین کی رپورٹ۔
وزارت خارجہ کے ترجمان نفیس زکریا نے بریفنگ کے آغاز میں بتایا کہ کشمیر کے معاملے کو عالمی سطح پر اجاگر کرنے کے لیے بھیجے جانے والے ایلچیوں کے وفد نے ترکی، امریکہ اور برطانیہ میں اعلی عہدیداران سے ملاقاتیں کیں اور ان کو بھارتی مظالم کی تفصیلات کے ثبوت فراہم کیے۔ ترجمان کا کہنا تھا کہ ان وفود کی ملاقاتیں بہت کامیاب رہیں۔ بی بی سی کے اس سوال پر کہ بھارت پاکستان کو عالمی سطح پر تنہا کرنے کی کوشش کر رہا ہے، ترجمان نے ناراضگی کا اظہار کرتے ہوئے اس دعوے کی نفی کی۔ ان کا کہنا تھا،
آئی تھنک فرسٹ آف آل یو شوڈ کلیئرفائی یور اون پرسپشن اباؤٹ دی ڈیفینیشن، دی ویری ڈیفینیشن آف واٹ آئسولیشن از۔
میرے خیال سے سب سے پہلے تو آپ کو اپنے ذہن میں سفارتی تنہائی کا مطلب سمجھنا چاہیے۔ جب آپ مسلسل اس لفظ کو استعمال کرتے ہیں، یہی مقصد ہوتا ہے بھارتیوں کا کہ لوگ اس خیال کو دہرائیں، تنہائی تنہائی تنہائی۔ آپ کس چیز کو سفارتی تنہائی سمجھتے ہیں؟ یہ میرا سوال پہلے آپ سے ہے، قبل اس کے کہ میں آپ کے دوسری بات کا جواب دوں۔ میں نے یہ جواب آپ کے ایک ساتھی کو بھی دیا تھا کہ یہ بات نہیں ہے کہ ہمیں بات سمجھ نہیں آتی، ہمیں بالکل سمجھ آتی ہے بات۔ جب آپ لوگ ایسے گھسے پٹے الفاظ استعمال کرتے ہیں، تشدد سے دوچار شہر، دہشت گردی کا مرکز اور سفارتی تنہائی، اس قسم کے الفاظ دشمن کے پیغام کو پھیلاؤ دیتے ہیں، جو کہ چاہتا بھی یہی ہے کہ لوگ پاکستان کو اس تناظر میں دیکھیں۔ میں اس بات کو دوبارہ نہیں دہراؤں گا، لیکن آپ کو چاہیے کہ اس لفظ کو استعمال کرنے سے پہلے سوچیں۔ مجھے علم ہے کہ آپ نے یہ لفظ کیوں استعمال کیا، لیکن آپ کو سمجھنا چاہیے کہ یہاں کسی قسم کی کوئی سفارتی تنہائی نہیں ہے۔
وزارت خارجہ کے ترجمان نے مزید کہا کہ پاکستان عالمی امور میں مکمل طور پر شامل ہے، جس کی مثال پاکستان کی کئی کثیر الجہتی پروگرام میں شمولیت ہے اور کئی ممالک کے عہدیداران بھی پاکستان کے دورے کر چکے ہیں۔ ان کا کہنا تھا کہ وہ روس اور ایران کی مثال دے چکے ہیں، جن سے پاکستان کی اعلیٰ ترین سطح پر کشیدگی کے باوجود تعلقات رہے ہیں، جو کہ تنہائی کے الزامات کو غلط ثابت کرتے ہیں۔ سینیٹر مشاہد حسین کے سارک تنظیم کو توسیع کرنے کے بیان پر ترجمان نے کہا،
پاکستان is the natural economic hub of the
ان تین خطوں کے لیے پاکستان ایک قدرتی اقتصادی مرکز ہے تجارتی سرگرمیوں کے لیے، اور پاکستان ایک قدرتی توانائی کی راہداری ہے ایک خطے سے دوسرے خطے میں جانے کے لیے۔ ان ممالک کے لیے جنہیں توانائی کی ضرورت ہے، پاکستان اپنے آپ کو سہولت کار اور رابطہ کار کے طور پر دیکھتا ہے۔ میرے خیال میں آپ کو علاقائی رابطوں اور علاقائی انضمام کے زاویے سے دیکھنا چاہیے۔
regional connectivity, when we talk about regional integrity, integration, it is from that perspective.
عابد حسین، BBC اردو، اسلام آباد۔
پاکستان تنہا نہیں ہو رہا، یہ کہہ رہے تھے ترجمان پاکستان۔ اسی بات کو آگے بڑھانے کے لیے ہم نے سابق سیکرٹری خارجہ نجم الدین شیخ سے بات کی اور یہ پوچھا کہ پاکستان میں علاقائی تعاون تنظیم سارک کا اجلاس ہو ہی نہیں سکا، کوئی سربراہ مملکت پاکستان کا رخ نہیں کرتا، صرف چین سے پاکستان کے بہتر تعلقات ہیں، کیا یہ سب سفارتی تنہائی کی علامتیں نہیں ہیں؟
نہیں دیکھیے، اگر آپ اس کو ایک مد نظر سے دیکھنا چاہیں تو ہے، دوسری طرف اگر آپ دیکھنا چاہیں کہ یہ ایک ٹیمپری ایبریشن ہے، اور یہ ہمیں اپنے اندرونی صورتحال کو سدھارنا ہے، इसमें कोई दिक्कत नहीं है। और मैंने बहुत मरतबा कहा है कि अगर हम अपने अंदरूनी सूरत हाल को सुधारेंगे तो बहुत सारे जो मसाइल हमें खारजा पॉलिसी में नजर आते हैं वो ऑटोमेटिकली उनका हल मिल जाएगा। तो मसले हैं लेकिन उसको इतना एग्जैजरेट करके कि साहब पाकिस्तान आइसोलेटेड है दुनिया में, ये सही नहीं है। इवेंचुअली साउथ एशिया की में रीजनल कोऑपरेशन को बढ़ाना पड़ेगा और उसके लिए आपको जो मसाइल हैं इस खत्ते के उनका हल भी ढूंढना होगा। अब कश्मीर में जो मसला है वो हिंदुस्तान ने जो सारी कैंपेन चलाई है वो इस वजह से, क्योंकि वो तवज्जो इससे हटाना चाहती है कि वो कश्मीर में क्या कर रहा है।
एक तासुर है कि भारत पाकिस्तान को आइसोलेट करने की कोशिश कर रहा है, लेकिन क्या आप ये समझ रहे हैं कि ये वाकई भारत की पॉलिसी है या ये सिर्फ पॉस्चरिंग है?
देखिए इस वक्त तो पॉलिसी है, इस वक्त पॉलिसी है, क्योंकि जब तक के वो कश्मीर के मसले में पे किसी किस्म की सोल्यूशन नहीं ढूंढते, और वो सोल्यूशन मेरी नज़र में एक ही है कि पाकिस्तान और हिंदुस्तान बैठ के कश्मीरियों के साथ बैठ के और इसका हल ढूंढने, तब तक ये कोशिश रहेगी, क्योंकि दुनिया की तवज्जो वो वहाँ तक पहुँचने नहीं चाहते जहाँ ये सवाल उठाया जाए कि आप डेमोक्रेसी हैं, आप कहते हैं कि आप सबके हुकूक का को तस्लीम करते हैं और आप इस किस्म का एहतजाज, इस किस्म के जो जुल्म ढा रहे हैं कश्मीरियों पे, उसका कोई जवाब नहीं बनता। तो जब तक कि ये सूरत हाल होगी तब तक उनको ये डाइवर्जन करनी पड़ेगी कि ये सब पाकिस्तान का करना है। अब कोई दुनिया में, अब दुनिया सिर्फ दहशतगर्दी की बात कर रही है, लेकिन अगर दुनिया से पूछा जाए कि क्या आपको कुछ नजर आता है कि ये जो गलियां कूचे भरे हुए हैं पिछले 86 दिन से जो भरे हुए हैं कश्मीर में, वो पाकिस्तान का करवाया हुआ है?
लेकिन पाकिस्तान तो इसमें कामयाब नहीं रहा, पाकिस्तान के लिए कोई किसी तरफ से कोई बयान नहीं आया।
तस्लीम करता हूँ। देखिए मैं आपको बताऊं कि हिंदुस्तान के, जब आप कहती हैं कि हिंदुस्तान ज्यादा कामयाब रहे, मैं उससे बिल्कुल इत्तफाक करता हूं, क्योंकि उन्होंने बहुत कामयाबी के साथ ये कर लिया है कि ये मौजू जो है वो दहशतगर्दी है, मौजू हमारी ज्यादतियां कश्मीर में नहीं है। और उसमें इस वक्त चूंकि दहशतगर्दी का इतना बोलबाला है दुनिया में, इतनी उस पर तशवीश है कि इसको बेचना, सेलिंग दिस इज मच ईजियर एंड दैट इज व्हाट दे आर डूइंग। लेकिन अगर आप केयरफुली देखें तो जो भी स्टेटमेंट्स आ रही हैं वो दहशतगर्दी के सिलसिले में तो हिंदुस्तान के साथ इत्तेफाक करती हैं, लेकिन कश्मीर की दूसरी सूरत हाल पे वो ये नहीं कहना चाहते जो कि हिंदुस्तान चाहता है।
पाकिस्तान के साबिक सेक्रेटरी खारिजा नजमुद्दीन शेख, एक सवाल ये भी है कि ब्रिक्स और बैमस्टेक मुल्कों का सरबराह इजलास आखिर एक ही वक्त में क्यों हो रहा है? क्या ये कोई मानी रखता है? हमने भारत का रुख किया और वहां हमने बात की सियासी और सिक्योरिटी उमूर के तजियाकार सुशांत सरीन से।
माने तो ये है कि अक्सर जब ब्रिक्स की कॉन्फ्रेंस होती है तो जो मेजबान मुल्क होता है वो जो खित्ते के और देश होते हैं उनको वहां पर मदू करता है और उनकी एंगेजमेंट होती है जो बाकी सारे ब्रिक्स के देश हैं उनके साथ। और इस बार भारत में ब्रिक्स का समिट है तो जो बिम्स्टेक के मुल्क हैं लगभग 6 या 7 उन सबको मदु किया गया है इसका पार्टिसिपेट करने के लिए, तो यही इसकी अहमियत है।
अच्छा, एक तासुर ये है कि ब्रिक्स या बिम्स्टेक जैसे मल्टीनेशनल फोरम्स के जरिए भारत पाकिस्तान को तन्हा करने की यानी आइसोलेट करने की कोशिश कर रहा है, तो क्या ये अब भारत की पॉलिसी है या ये महज पोस्चरिंग है?
नहीं, वो पॉलिसी तो शायद अब बन गई है। जिस तरीके का पाकिस्तान का भारत की तरफ रवैया रहा है खासतौर पर के पिछले 3-4 महीने में, उसके बाद मेरे ख्याल जो कोशिश की थी नरेंद्र मोदी ने पेशरफ करने की पाकिस्तान के साथ, मेरे ख्याल वो अब उन्होंने त्याग दी है और अब उनका ये रवैया है कि पाकिस्तान की तरफ से जो दोगली नीति रही है कि एक तरफ एंगेजमेंट होती है और दूसरी तरफ दहशत गर्दी होती है भारत के ऊपर। मेरे ख्याल अब इससे मुझे एक लिहाज की टॉलरेंस लेवल है वो बिल्कुल खत्म हो गई है और इसीलिए एक मल्टी प्रॉन्ग्ड अप्रोच लेकर सरकार आगे बढ़ रही है और उसमें डिप्लोमेटिक लेवल पर पाकिस्तान को जितना अलग थलग किया जा सके उसकी शायद अब ये कोशिश है। तभी नॉर्मली ये एक्सपेक्ट किया जा रहा था कि अगर ब्रिक्स का समिट भारत में होता है तो साथ ही साथ जो सार्क का रीजन है उन देशों को बुलाया जाएगा, लेकिन वो मेरे ख्याल से एक सोची समझी नीति के तहत सार्क की जगह भारत ने बिम्स्टेक को बुलाने की
तो
बात।
क्या इसका मतलब ये है कि भारत सार्क की जगह बिम्स्टेक की शक्ल में कोई अल्टरनेटिव बनाने की कोशिश कर रहा है या बना चुका है?
मेरे ख्याल एक तो यहाँ पर सोच एक परवान चल रही है कि जो सार्क है जब तक पाकिस्तान उसमें अड़ंगा लगाते रहेगा तो सार्क की जो कनेक्टिविटी या बाकी सारे जो मुद्दे हैं चाहे वो फ्री ट्रेड एरिया का मुद्दा हो या प्रेफरेंशियल ट्रेड एरिया की बात हो वो आगे नहीं बढ़ पाएगा। तो इससे इस पर वक्त जाया करने से बेहतर ये है कि जो बिम्स्टेक का जो फोरम है उसका इस्तेमाल किया जाए। तो मेरे ख्याल वो एक जो सब रीजनल चीज है उसको फरोग दिया जा रहा है और बिम्स्टेक में श्रीलंका भी आ जाता है तो मेरे ख्याल एक लिहाज से पाकिस्तान को छोड़ करके और कुछ हद तक अफगानिस्तान को छोड़ करके बाकी जितने बड़े मुल्क हैं सार के वो सारे बिम्स्टेक का हिस्सा बन जाते
तो
हैं।
सुशांत
और
ये
अगर अफगानिस्तान को लाना होगा तो उसको किसी और पैराई में लेकर आया जा सकता है, किसी और तरीके से लेकर आया जा सकता है, ईरान के साथ शायद मिला करके, लेकिन वो अभी कबल वक्त बात।
पाकिस्तान सिफारती और मुआशी सफर में शामिल हो तो अच्छा है वरना भारत आगे बढ़ जाएगा। ये थे सियासी और सिक्योरिटी उमूर के तजियाकार सुशांत सरीन। अमरीका के सेनेटर लवाई ने कहा है कि भारत के जेर इंतजाम कश्मीर में उड़ी में हमला सरहद पार दहशतगर्दी का वाज़े सबूत है। उन्होंने ये बात पाकिस्तान के सेनेटर मुशाहिद हुसैन से एक मुलाकात में कही। सेनेटर मुशाहिद हुसैन तनाज़े कश्मीर के बारे में पाकिस्तान का मौकिफ उजागर करने के लिए वज़ीर आज़म नवाज शरीफ के नुमाइंदे की हैसियत से आजकल अमरीका में मुख्तलिफ अमरीकी रहनुमाओं से मुलाकातें कर रहे हैं। न्यूयॉर्क में सहाफी सलीम रिजवी ने सेनेटर मुशाहिद हुसैन से बात की और सबसे पहले ये पूछा कि आपसे मुलाकात के बाद उड़ी में दहशतगर्दी का वाज़े सबूत है ये कहना था सेनेटर लवाई का, और आप क्या कहते हैं इस बयान पर?
पाकिस्तान का और पाकिस्तान के हवाले से कश्मीरी अवाम की जदोजहद जो जायज़ जदोजहद आज़ादी है एक पुरजोर मौकफ खुल के टिका के पेश किया गया दलाइल के साथ हकायक के साथ और जिसमें वाइट हाउस और जिसमें स्टेट डिपार्टमेंट कश्मीरी अमेरिकन डायस्परा पाकिस्तान अमेरिकन डायस्परा सारा शामिल था। तो हम समझते हैं कि हमने बड़े अच्छे वक्त पर एक मौकफ पेश किया और उसके मुस्बत असरात भी हमें नजर आए।
पीटर लवॉय साहब हैं जो व्हाइट हाउस के अहलकार हैं जो साउथ एशिया के मामला देखते हैं, तो उनसे भी मुलाकात हुई थी आपकी पिछले हफ्ते, तो उनका एक अभी बयान चल रहा है कि उड़ी के मामला जो हमला हुआ था तो उस सिलसिले में जो मौकफ भारत का था कि साहब क्रॉस बॉर्डर टेररिज्म है तो अमरीका भी उसकी हिमायत करता है। वो कहता है हाँ भाई ये बड़ा वाज़े केस है और उनका यह भी कहना है कि अगर कोई मिलिटरली भारत इसमें रिस्पॉन्ड करता है या जवाब देता है कोई एक्शन लेता है तो वो अमरीका उसकी हिमायत करता है। तो आपसे क्या बातें हुई थी सिलसिले में?
मैंने जो ताज़ा तरीन जिस बयान का आप हवाला दे रहे हैं मैंने देखा नहीं, क्योंकि जाहिर है कि अगर ऐसी बात आप कोई करे कि खुली छुट्टी दे दें तो फिर वो तो बड़ी खतरनाक सूरत हाल पैदा हो सकती है। फिर तो जिसकी लाठी उसकी भैंस, जिसे अंग्रेजी में माइट इज राइट कहते हैं, फिर तो बैन अल-अक़वामी कवानीन इक़वाम मुत्तहदा के चार्टर वो तो धज्जियां उड़ जाएंगी। जो पीटर लवाई ने हमें कहा मैं वो बता सकता हूँ और वो बड़ा वाज़े था। जब डॉक्टर शजरा अली साहिबा और मैं उनको मिले और उन्होंने कहा कि जो पाकिस्तान के जायज मफादात हैं जायज खदशात हैं हम उनसे उनको हम मद्देनजर रखते हैं, जिसमें उन्होंने ये भी कहा कि इंडस वाटर्स ट्रीटी की बात है पाकिस्तान का मौकफ दुरुस्त है। उन्होंने कहा गिलगित बल्तिस्तान हो या बलूचिस्तान इस पे हिंदुस्तान को नहीं करना चाहिए। फिर उन्होंने ये भी कहा कि ये जो कशीदगी बढ़ रही है और जंगजू माहौल हो रहा है ये भी हम चाहते हैं कि ये कशीदगी कम हो। और फिर उन्होंने ये भी कहा कि हम पाकिस्तान के जो किरदार है दहशतगर्दी के हवाले से जो ऑपरेशन ज़रबे अज़ब पाकिस्तान कर रहा है जिसमें कुर्बानियाँ दी गई हैं हम उसकी भी कदर करते हैं। तो कई चार पांच जो बुनियादी इश्यूज थे हिंदुस्तान के उस मौकफ से उन्होंने इख्तलाफ किया। ہمارے ساتھ گفتگو میں اور بڑے واضح طریقے سے اختلاف کیا. اور دوسرا جو ایک اور بڑا مثبت پہلو تھا, انہوں نے کہا کہ ہماری یہی کوشش ہوگی کہ جو اتنا ٹیمپریچر بڑھ گیا ہے اس کو کم کیا جائے, اور ہم اپنی خاموش سفارتکاری کے ذریعے ہم چاہیں گے کہ ہندوستان اور پاکستان ایک دوسرے سے گفتگو شروع کریں, نہ کہ یہ ایک الزام تراشی کا سلسلہ ہو, کیونکہ کشیدگی کم کرنا اور علاقے میں امن قائم کرنا ایک امریکی مفاد میں ہے اور علاقائی مفاد میں بھی ہے.
سینیٹر مشاہد حسین بات کر رہے تھے صحافی سلیم رضوی سے. آپ کے بعد بی بی سی کے ساتھ.
قوم آپ کا محنت کا جواب اس انداز میں دے گی کہ آپ حیران رہ جائیں گے. یہ کرکٹ ہے.
اپنی آرا مسائل اور سوال ہمیں بھیجیے, انہیں جمعرات کو ہفتے وار سلسلے آپ کی بات میں شامل کیا جائے گا.
ایسے حکمران جس طرح ہمارا جنرل صاحب آیا ہے.
میرا نواز شریف اور رائل شریف اور
اپنی رائے بھیجیے ٹویٹر, فیس بک اور آڈیو بوم کے ذریعے بی بی سی اردو کو.
میری گزارش ہے بی بی سی سے,
میری سوال یہ ہے کہ وسط اللہ خان کی بات سے
آپ ماضی کی طرح ہمارے ٹول فری نمبر کے ذریعے بھی پروگرام کا حصہ بن سکتے ہیں. نمبر ہے 0800-222-75. موبائل فون سے اس نمبر پر کال مفت نہیں ہوگی. پاکستان سے باہر کے سامعین آپ کی بات میں شامل ہونے کے لیے 0092-5126-111-39 پر کال کر سکتے ہیں. اور اب کھیلوں کی خبروں کے ساتھ سبا ناز. پاکستان اور ویسٹ انڈیز کی کرکٹ ٹیمز کے درمیان دبئی میں ہونے والے پہلے کرکٹ ٹیسٹ کے دوسرے دن پاکستان کی پہلی اننگز جاری ہے. اس میچ کی خاص بات اظہر علی کی ڈبل سینچری ہے. اسد شفیق نے بھی نصف سینچری سکور کی اور 67 رنز بنا کر آؤٹ ہوئے. دبئی میں ہمارے ساتھی عبدالرشید شکور نے پاکستان کے سابق کپتان رمیز راجا سے پوچھا کہ کیا ڈے نائٹ ٹیسٹ میچ کا آغاز کرکٹ کے حق میں ہے یا اس سے ٹیسٹ کرکٹ کی روایتی خوبصورتی ختم تو نہیں ہو جائے گی.
نہیں, مجھے نہیں لگتا. آئی تھنک ہمیں یہ ایکسیپٹ کرنا پڑے گا کہ ٹیسٹ کرکٹ کو تھوڑا سا ٹویکنگ آپ کہہ لیں, امپروائزیشن کہہ لیں, خاص طور پہ ایشین ریجن میں اس کی ضرورت پڑ رہی تھی کیونکہ آڈینسز کم ہو رہی تھیں اور یہ اسپیکٹیٹرز کی گیم ہے. جتنی بھی اس میں آمدن ہوتی ہے, جتنے سپر اسٹارز ہیں وہ لوگ بناتے ہیں, وہ آڈینس بناتی ہیں, وہ فینس بناتے ہیں, اور اب سیزنل بھی نہیں رہی ہے ٹیسٹ کرکٹ, تو اس لحاظ سے یہ جو امپروائزیشن ہے اس کو ہمیں ایکسیپٹ کرنا پڑے گا.
ٹاپ سیڈ ٹینس پلیئر نوواک جوکووچ نے شنگھائی ماسٹرز کے کوارٹر فائنل میں جرمنی کے میشا زویروف کو 3-6, 7-6 اور 6-3 سے ہرا کر سیمی فائنل میں کوالیفائی کر لیا ہے. برطانوی ٹینس پلیئر اینڈی مرے بیلجیم کے ڈیوڈ گوفن کو ہرا کر سیمی فائنل میں جگہ بنانے میں کامیاب رہے. اور ٹینس کی عالمی رینکنگ میں نمبر ایک خاتون پلیئر اینجلیک کیربر ہانگ کانگ اوپن کے کوارٹر فائنل میں شکست کے بعد ٹورنامنٹ سے باہر ہو گئی ہیں. انہیں آسٹریلیا کی ڈاریا گیوریلووا نے 6-3 اور 6-1 سے ہرا دیا. کھیلوں کا سامان بنانے والی کمپنی نائکی کا فٹ بال کلب چیلسی کے ساتھ 90 کروڑ پاؤنڈز کے عوض تجارتی معاہدہ طے پا گیا ہے. یہ چیلسی کی تاریخ میں کھیلوں کی کمپنی کے ساتھ ہونے والا اب تک کا سب سے بڑا معاہدہ ہے. 3 بار سال کے بہترین کھلاڑی کا اعزاز حاصل کرنے والے اسٹار فٹ بالر کرسٹیانو رونالڈو کا کہنا ہے کہ وہ رواں سیزن میں شاندار کارکردگی دکھائیں گے, جبکہ رونالڈو گھٹنے کی انجری کے باعث پچھلے 2 ماہ سے خاص کارکردگی نہیں دکھا سکے. اسپینش لیگ کے 4 میچز میں انہوں نے صرف 1 گول کیا. کھیلوں کی خبریں پیش کر رہی تھی سبا ناز. حکومت پاکستان نے قومی انگریزی اخبار ڈان کے نامنگار پر بیرون ملک جانے پر پابندی واپس لینے کا فیصلہ کیا ہے. یہ رپورٹ آگے آنے کو ہے. اور اس کے علاوہ ہم آپ کو دبئی لیے چلے دیں گے, جہاں پاکستان اور ویسٹ انڈیز کے درمیان کرکٹ ٹیسٹ کا آج دوسرا دن ہے. سربین اپنے نصف کو پہنچا. اہم خبروں کی شہ سرخیوں کے ساتھ شمائلہ خان.
برازیل, روس, انڈیا, جنوبی افریقہ اور چین پر مشتمل تیزی سے معاشی ترقی کرنے والے ممالک پر مشتمل برکس کانفرنس کل سے انڈیا میں شروع ہو رہی ہے. دوسری جانب وزارت خارجہ پاکستان کے ترجمان نفیس زکریا نے کہا ہے کہ انڈین پروپیگنڈے کے برعکس پاکستان قطعی طور پر تنہائی کا شکار نہیں ہے. حکومت پاکستان نے انگریزی اخبار ڈان کے نامہ نگار سرل المائیڈا پر بیرون ملک جانے پر پابندی واپس لینے کا فیصلہ کیا ہے. دوسری جانب کور کمانڈر اجلاس میں ڈان کی خبر کو قومی سلامتی کی خلاف ورزی قرار دیا گیا ہے. تھائی لینڈ کے بادشاہ کے انتقال کے بعد 96 سالہ سابق وزیر اعظم کو غیر متوقع طور پر ملک کے بادشاہ کا قائم مقام مقرر کیا گیا ہے. مصر میں حکام کا کہنا ہے کہ مشتبہ اسلامی شدت پسندوں نے جزیرہ نما سینائی میں ایک حملے میں سیکیورٹی فورسز کے 12 اہلکاروں کو ہلاک کر دیا ہے. اور نائجیریا کے صدر محمد بوہاری کی اہلیہ کی جانب سے عوامی سطح پر تنقید کے جواب میں محمد بوہاری کا کہنا ہے کہ ان کی اہلیہ کا کام خانہ داری ہے. یہ بی بی سی اردو سروس ہے.
حالات حضرہ کا پروگرام سیربین بی بی سی کی اردو نشریات میں پیش کیا جا رہا ہے. حکومت پاکستان نے ایک قومی انگریزی اخبار ڈان کے نامہ نگار پر بیرون ملک جانے پر پابندی واپس لینے کا فیصلہ کیا ہے. صحافی سرل المائدہ کا نام سول اور فوجی حکومت میں مبینہ اختلافات کی ایک خبر کو شائع کرنے کی وجہ سے ایگزٹ کنٹرول لسٹ میں شامل کر لیا گیا تھا. تاہم دوسری جانب اعلی فوجی کمانڈروں کے اجلاس میں اس خبر کو من گھڑت قرار دیتے ہوئے اس پر تشویش کا اظہار کیا گیا ہے. اسلام آباد سے ہارون رشید کی رپورٹ.
وزیر داخلہ چودھری نثار علی خان نے آج اسلام آباد میں اخبارات کی دو تنظیموں کونسل آف نیوز پیپرز ایڈیٹرز اور آل پاکستان نیوز پیپر سوسائٹی کے مشترکہ وفد سے ایک ملاقات میں اخبار ڈان کے نامہ نگار سرل المائڈا کے مسئلے پر تبادلہ خیال کیا. اجلاس کے بعد بتایا گیا کہ سرل المائڈا کا نام ایگزٹ کنٹرول لسٹ سے نکالنے کا فیصلہ کر لیا گیا ہے. ایک سرکاری بیان کے مطابق تاہم اس فیصلے سے اس خبر کے بارے میں جاری تحقیقات پر کوئی فرق نہیں پڑے گا اور اسے منطقی انجام تک پہنچایا جائے گا. وزیر داخلہ کا کہنا تھا کہ آزاد میڈیا نہ صرف قومی مفادات کے تحفظ کے لیے کردار ادا کرے بلکہ دشمنوں کے پروپیگنڈے کا بھی مقابلہ کرے. وزیر داخلہ چودھری نثار علی خان نے کل ایک اخباری کانفرنس میں بتایا تھا کہ وزیر اعظم اور بری فوج کے سربراہ نے فیصلہ کیا ہے کہ اس خبر کی انکوائری ہوگی. ان کا اس فیصلے کے دفاع میں کہنا تھا کہ اگر ایسا نہ کیا جاتا تو کہا جاتا کہ حکومت نے خود خبر لیک کی اور پھر خود ہی خبر دینے والے کو ملک سے بھگا دیا. وزیر داخلہ کا کہنا تھا کہ ڈان کے صحافی کا نام ای سی ایل میں اس لیے رکھا گیا ہے کہ یہ معلوم کیا جا سکے کہ کس نے ان کو یہ خبر لیک کی. ادھر آج جی ایچ کیو راولپنڈی میں بری فوج کے سربراہ جنرل راحیل شریف کی صدارت میں ایک اجلاس منعقد ہوا جس میں ڈان کی خبر پر بھی غور ہوا. اجلاس کے بعد جاری ایک بیان میں کہا گیا کہ کور کمانڈروں نے وزیر اعظم ہاؤس میں گزشتہ دنوں ایک اہم سیکیورٹی اجلاس کے بارے میں بقول ان کے غلط اور من گھڑت خبر چلانے پر شدید تشویش کا اظہار کیا. اجلاس نے اسے قومی سلامتی کی خلاف ورزی قرار دیا. تاہم تجزیہ نگاروں کا کہنا ہے کہ اگر ایک جانب فوج اسے غلط اور بے بنیاد خبر قرار دے رہی ہے تو دوسری جانب یہ غلط خبر قومی سلامتی کی خلاف ورزی کیسے قرار دی جا سکتی ہے. ہارون رشید بی بی سی اسلام آباد.
ادھر بھارت میں سینما مالکان کی ایک تنظیم نے ایسی فلمیں نہ دکھانے کا فیصلہ کیا ہے جن میں پاکستانی اداکاروں نے کام کیا ہو. بھارت کے زیر انتظام کشمیر میں اڑی کے بریگیڈ ہیڈ کوارٹر پر حملے کے بعد سے شیو سینا جیسی قوم پرست تنظیمیں پاکستانی اداکاروں کے بائیکاٹ کا مطالبہ کر رہی ہیں اور بالی ووڈ میں اس سوال پر بحث چھڑی ہوئی ہے کہ پاکستانی فنکاروں کو بھارت میں کام کرنے کی اجازت ہونی چاہیے یا نہیں. دہلی سے سہیل حلی.
مہاراشٹر میں سینما مالکان کی تین بڑی تنظیمیں ہیں. ان میں سے ایک تنظیم کے صدر نتن داتر کے مطابق وہ کوئی ایسی فلم نہیں دکھائیں گے جس میں پاکستانی اداکار شامل ہوں.
مہینے سے دو مہینے سے جو چیزیں چل رہی تھی بھارت کے خلاف اور ہمارے ملٹری کو ٹارگیٹ کیا جا رہا تھا, اوری میں ٹارگیٹ کیا گیا, پٹھان کوٹ میں ٹارگیٹ کیا گیا اور جو ہماری پکچریں تھی ہندی پکچریں پاکستان نے بین کر دی, ہمارے جو کنٹینٹس تھے سیٹلائٹ کے وہ بین کر دیے. تو یہ سب کو ماحول کو دیکھتے ہوئے ہمیں ایسا لگا اور ہمارے ممبرس جو ہے ان کو ایسا لگا کہ ہم کو بھی پاکستانی پکچرز ریلیز نہیں کرنی چاہیے.
اس فیصلے کا براہ راست نقصان کرن جوہر کی فلم اے دل ہے مشکل کو ہو سکتا ہے جو جلدی ہی ریلیز ہونے والی ہے اور جس میں پاکستانی اسٹار فواد خان نے بھی ایک رول کیا ہے.
محبت کرتا ہوں تم سے الزم, میں سالوں کا رشتہ ہم دونوں کے درمیان اتنی آسانی سے کیسے ختم کر سکتی ہو تم؟
کسی نے کبھی آپ کو سڑنی چانٹا مارا ہے؟ ڈانٹ, اس چانٹے کو عشق کہتے ہیں.
لیکن اس تنظیم میں مہاراشٹرا, گوا اور گجرات کے صرف ایک اسکرین والے 400 سینما ہی شامل ہیں. ملٹی پلیکس سینما ہال اب کیا موقف اختیار کریں گے یہ ابھی واضح نہیں ہے, لیکن سینسر بورڈ کے سربراہ پہلاج نہلانی کا کہنا ہے کہ ان فلموں کو نشانہ بنانا غلط ہے جو تیار ہو چکی ہیں.
اگر آپ جو ہے چوائس کر رہے ہو کہ ایک جو ہے جب دیش میں جب ریلیشن ڈیولپ کرنے کے لیے ساری چیزیں بات چل رہی تھی, اس طرح سے فلم انڈسٹری کے ایک پروڈیوسر نے کسی پاکستانی ایکٹر کو لیا और आज पिक्चर सेंसर होके रिलीज पे आ रही है और उसको किसी को भी राइट नहीं बनता कि उसकी पिक्चर को रोके।
शिवसेना और महाराष्ट्र नव निर्माण सेना ने इस फैसले का इस्तकबाल किया है। उनका कहना है कि फौज के जवानों की जिंदगी के सामने माली नुकसान को नहीं देखा जा सकता। इंडिया में मोशन पिक्चर्स बनाने वाले प्रोड्यूसर्स की तंजीम के सदर टीपी अग्रवाल के मुताबिक रिलीज से जरा पहले फिल्म को रोकना गलत है क्योंकि इससे फिल्म सास को भारी माली नुकसान होगा। लेकिन उनका कहना है कि प्रोड्यूसर्स ये जमानत देने को तैयार हैं कि बाहमी रिश्ते बेहतर होने तक वो किसी पाकिस्तानी अदाकार को साइन नहीं करेंगे। पाकिस्तानी फनकारों पर बहस में सलमान खान को ये कहने पर शदीद तनकीद का सामना करना पड़ा था कि पाकिस्तानी अदाकार दहशतगर्द नहीं है। इस सवाल पर इंडस्ट्री में राय तकसीम है और बहुत से अदाकारों का कहना है कि फन को सियासत से अलग रखा जाना चाहिए। महाराष्ट्र में शिवसेना जैसी कौम परस्त तंजीमें पाकिस्तानी अदाकारों के बॉयकॉट का मुतालबा करती रही है और हाल ही में जिंदगी चैनल ने भी ऐलान किया था कि वो टीवी पर पाकिस्तानी ड्रामे दिखाना बंद कर देगा। सुहेल हलीम, बीबीसी दिल्ली।
पाकिस्तान के सूबे बलूचिस्तान के दारुल हुकूमत क्वेटा में फायरिंग के एक वाकये में फ्रंटियर कोर के 3 अहलकार हलाक हो गए। दूसरी जानिब सिब्बी और कोहलू के दरमियान इलाके से 4 मजदूरों को अगवा कर लिया गया है। तफसीलात के साथ क्वेटे से मोहम्मद काजिम।
फ्रंटियर कोर के अहलकारों पर हमले का वाकया सब्जल रोड के इलाके अब्दुल्ला जान चौक पर पेश आया। जाए वकुआ पर मीडिया के नुमाइंदों से बातचीत करते हुए DIG पुलिस क्वेटा अब्दुल रजाक चीमा ने बताया कि हमले का निशाना बनने वाले अहलकार पैदल गश्त कर रहे थे। DIG का कहना था कि इस इलाके में नामालूम मोटरसाइकिल सवार आए और उन पर हमला किया जिसके नतीजे में 2 अहलकार मौके पर हलाक हुए।
3 मुसल्ला FC के जो जवान हैं वो पैदल गश्त कर रहे थे और ये सुर पुल से इस तरफ स्पिनी रोड की तरफ जा रहे थे। उनके ऊपर मोटरसाइकिल सवारों ने फायरिंग की है और उनमें से 2 बंदे मौके पर यहाँ उनकी शहादत हुई और एक को हमने सीरियस कंडीशन में मुंतकिल किया।
जख्मी अहलकार को बोला मेडिकल कम्प्लेक्स अस्पताल मुंतकिल कर दिया गया जहाँ जख्मों की ताब न लाकर चल बसा। जाए वकुआ से तफ्तीशी अहलकारों ने 9 mm पिस्टल के 10 होल इकट्ठे किए। सब्जल रोड क्वेटा शहर के मगरब में वाकई है। इस रोड का शुमार ट्रैफिक के हवाले से शहर के मसरूफ तरीन इलाकों में होता है। इस इलाके में पहले भी टारगेट किलिंग के वाकयात के अलावा सिक्योरिटी फोर्सेज पर हमलों के वाकयात पेश आते रहे हैं। DIG पुलिस का सिक्योरिटी से मुतल्लिक इदारों को निशाना बनाने की वजूहात के बारे में कहना था।
अब ये सिक्योरिटी इदारों को जो भी लोग हैं उनको टारगेट करते हैं और इसलिए करते हैं कि सिक्योरिटी इदारे अगर वीक होते हैं तो फिर आगे उनका काम आसान होता है, लेकिन हम ऐसा नहीं होने देंगे।
दूसरी जानिब बलोचिस्तान के सिब्बी और कोलू के दरमियानी इलाके से 4 मजदूरों को अगवा किया गया। कोलू में इंतजामिया के ज़राए ने इस वाकये की तस्दीक करते हुए बताया कि सिब्बी के इलाके तल्ली तंगी में 4 मजदूर एक तामीराती मंसूबे पर काम कर रहे थे। ज़राए के मुताबिक मुसल्ला अफराद वहाँ आए और उनको अगवा करके नामालूम मुकाम की जानिब ले गए। इंतजामिया के ज़राए के मुताबिक ताहाल इन अफराद के अगवा के मुहर्रिकात मालूम नहीं हो सके हैं। इन मजदूरों को अगवा करने की जिम्मेदारी कलदम अस्करियत पसंद तंजीम यूनाइटेड बलोच आर्मी ने कबूल की है। तंजीम की जानिब से इस इलाके में एक ट्यूबवेल की मशीनरी को भी दमाखेज मवाद से उड़ाने के अलावा सिक्योरिटी फोर्सेज पर हमलों का भी दावा किया गया। तमाम सिक्योरिटी फोर्सेज पर हमलों की सरकारी सतह पर तस्दीक नहीं हुई। एक और कलदम अस्करियत पसंद तंजीम बलूचिस्तान लिबरेशन फ्रंट की जानिब से जिला केज के इलाके गोमाजी में सिक्योरिटी फोर्सेज पर हमले और उनको नुकसान पहुंचाने का दावा किया गया है, लेकिन सरकारी सतह पर इस हमले की भी तस्दीक नहीं हुई। मोहम्मद काजिम, BBC क्वेटा।
और अब कुछ बात अमरीकी सदारती इंतखाबात की। अमरीका के तीसरे बड़े शहर ह्यूस्टन में 1,00,000 से ज्यादा पाकिस्तानी निजात अमरीकी मुकीम हैं। मुसलमानों की बढ़ती हुई आबादी की वजह से अमरीकी सियासतदानों के लिए मुसलमान वोटरों की अहमियत वक्त के साथ साथ किसी हद तक बढ़ रही है। पाकिस्तानी बिरादरी की एक अहम कारोबारी शख्सियत ताहिर जावेद डेमोक्रेट्स के लिए अमरीका भर में मुसलमानों को इकट्ठा करने और फंड जमा करने वाले चंद पाकिस्तानियों में से एक हैं। वो अमरीका में एक कामयाब और खुशहाल जिंदगी बसर कर रही हैं जिसे अमेरिकन ड्रीम भी कहा जाता है। हमारी साथी इरम अब्बासी ने उनसे मुलाकात की, आइए सुनते हैं उनकी गुफ्तगू।
अस्सलाम वालेकुम, मेरा नाम ताहिर जावेद है एंड मैं बिजनेसमैन हूँ, यहाँ पे पाकिस्तान से मेरा ताल्लुक है।
50 साला ताहिर जावेद ह्यूस्टन से 60 मील के फासले पर रहते हैं। इनका शुमार यहाँ के अमीर पाकिस्तानी बिजनेसमैन में होता है, मगर वो 26 साल पहले जब अमेरिका आए थे तो सिर्फ एक कमरे के अपार्टमेंट में रहते थे, मगर अब उनका सालाना मुनाफा $500 मिलियन है। $300 million انہوں نے شعبہ صحت میں لگا رکھے ہیں. بی بی سی سے بات کرتے ہوئے انہوں نے بتایا کہ وہ لاہور سے کب اور کیسے امریکہ آئے.
میرا تعلق اوریجنلی لاہور سے ہے اور میں وہاں پنجاب یونیورسٹی سے گریجویشن کے بعد میں یہاں پہ 89 کے اندر امریکہ میں آیا اور دو تین اور جابز اینڈ پھر ورکنگ ان اے کنوینئنس سٹور کے اندر میں نے کام کیا. میں نے فلی مارکیٹ کے اندر بوتھ لگا کے بھی اپنا پروڈکٹ کو بیچنے کی کوشش کی.
وہ کہتے ہیں ماضی میں مسلمانوں کے خلاف تعصب نہ ہونے کے برابر تھا لیکن اب انہیں سیاسی نظام کا حصہ بننے پر مسلمانوں کے خلاف کھلے عام تعصب نے مجبور کیا ہے.
جب ہم یہاں پہ آئے تھے اس کے اندر مسلمانوں کے ساتھ یہاں پہ بہت ان کے جو کوئی ڈسکریمنیشن نہیں تھی تو آئی ریئلائز دیٹ کہ یہ ایک نیا سلوگن نکل پڑا ہے کہ مسلمانوں کو ان کے خلاف بول کے تو آپ ووٹ لینے شروع کرو. تو میں نے گھر پہ بھی اپنی وائف سے پھر اپنے پارٹنر سے بولا کہ یار ہم نے وی ہیو پریٹی ڈیسنٹ منی میڈ ہیئر ان دس کنٹری اینڈ وی لیو ان امریکن ڈریم. ہمارا ابھی جا کر کے پولیٹیکل ارینا کے اندر وی نیڈ ٹو لیڈ آر کمیونٹی اینڈ کلنٹن اینڈ شی ہیوسٹن میں آئیں. وہ تو میرے ساتھ ملاقات ہوئی.
ان کے دو بچے ہیں اور وہ اب ایک عالی شان گھر میں رہتے ہیں. وہ کہتے ہیں کہ وہ فخر سے امریکن ڈریم جی رہے ہیں.
If you work hard, آپ یہاں پہ کوئی بھی بندہ اپنے ہارڈ ورک کے ساتھ اور ڈیڈیکیشن کے ساتھ امریکن ڈریم کو اچیو کر سکتا ہے جو الحمدللہ ہم نے میں نے کیا اس کو. جو آج آئی بلانگ ٹو دا 1% آف دی ٹاپ ٹیکس پیئر ان دس کنٹری.
یہ تھی ہیوسٹن سے ارم عباسی جو بات کر رہی تھی طاہر جاوید سے. اور ابھی یہ خبر ملی ہے کہ پاکستان کے قبائلی علاقے کرم ایجنسی میں پاک افغان سرحد پر چوکی کے قریب خودکش حملے میں فرنٹیئر کور کے 3 اہلکار زخمی ہو گئے ہیں جبکہ پشاور میں نامعلوم افراد نے فائرنگ کر کے ایک پولیس اہلکار کو ہلاک کر دیا ہے. پشاور سے عزیز اللہ خان.
کرم ایجنسی سے سرکاری ذرائع نے بتایا کہ اپر کرم ایجنسی کے علاقے خرلاچی میں آج صبح ایک دھماکہ ہوا. ذرائع کے مطابق ایک نامعلوم نوجوان افغانستان سے پاکستان کی حدود میں داخل ہوا اور اسی دوران زوردار دھماکہ ہوا ہے. ذرائع کا کہنا ہے کہ اس دھماکے میں ایف سی کے 3 اہلکار زخمی ہوئے ہیں. خرلاچی کا یہ علاقہ اپر کرم کا حصہ ہے جبکہ ادھر افغانستان کی جانب شہر نو کا علاقہ ہے. اس حملے کی ذمہ داری کالعدم تنظیم تحریک طالبان پاکستان جماعت الاحرار کے ترجمان نے قبول کی ہے جبکہ ذرائع ابلاغ کو خودکش حملہ آور کی تصویر بھی جاری کی گئی ہے. تنظیم نے دعویٰ کیا ہے کہ اس حملے میں ہلاکتوں کی تعداد کہیں زیادہ ہے. اس کے علاوہ ادھر خیبر پختونخوا کے دارالحکومت پشاور میں آج صبح سویرے تھانہ فقیر آباد کی حدود میں نامعلوم افراد نے فائرنگ کر کے ایک پولیس اہلکار کو ہلاک کر دیا ہے. فقیر آباد تھانے کے اہلکار نے بتایا کہ آج صبح سپاہی رحمان علی ڈیوٹی سر انجام دینے تھانے کی جانب آ رہے تھے کہ راستے میں نامعلوم افراد نے ان پر فائرنگ کی ہے. رحمان علی کو زخمی حالت میں ہسپتال لایا گیا لیکن وہ راستے میں ہی دم توڑ چکا تھا. پولیس کے مطابق رحمان علی سابق فوجی اہلکار تھا اور سال 2009 میں پولیس فورس میں تعینات کیے گئے تھے. پشاور اور صوبے کے دیگر اضلاع میں ٹارگٹ کلنگ کے واقعات معمول سے پیش آ رہے ہیں. گزشتہ روز خیبر پختونخوا کے جنوبی ضلع بنو میں نامعلوم افراد نے فائرنگ کر کے ایک وکیل کو ہلاک کر دیا تھا. خیبر پختونخوا میں آج وکلاء نے عدالتوں کا بائیکاٹ کیا تھا. عزیز اللہ خان، بی بی سی، پشاور.
اور چلیے اب آپ کو دبئی لے چلیں جہاں پاکستان اور ویسٹ انڈیز کے درمیان پہلے ڈے اینڈ نائٹ ٹیسٹ کے دوسرے دن کا کھیل جاری ہے اور اوپنر اظہر علی ڈبل سینچری مکمل کر چکے ہیں. عبد الرشید شکور دبئی میں موجود ہیں، ہمارے ساتھ ٹیلی فون لائن پر ہیں. شکور، بہت لطف آ رہا ہوگا اس وقت.
جی، پاکستان کے بیٹسمینوں نے بہت ہی اعتماد سے بیٹنگ کی ہے ایک آسان بیٹنگ وکٹ پر، اور پھر ویسٹ انڈیز کی انتہائی کمزور اور غیر متاثر کن جو بالنگ ہے اس کا انہوں نے بھرپور فائدہ اٹھایا ہے ٹاس جیتنے کے بعد. اور 501 رنز ہو گئے ہیں، پاکستان کا اسکور 501 رنز ہو گیا ہے. دو کھلاڑی آؤٹ ہوئے ہیں اور اظہر علی 257 رنز پر، اور اپنا پہلا ٹیسٹ میچ کھیلنے والے بابر اعظم 66 رنز پر بیٹنگ کر رہے ہیں. تو اب بابر اعظم پر بھی نظریں لگی ہوئی ہیں کہ وہ اپنا اولین ٹیسٹ میچ کھیل رہے ہیں اور اس سنگ میل کو وہ عبور کرتے ہیں کہ نہیں کہ سینچری بنا کر.
تو پھر اس کا مطلب یہ ہے کہ یہ اننگز ڈکلیئر کرنے کے لیے ان کی سینچری بنانے کا غالباً انتظار کیا جائے گا.
जी दूसरा दिन है और अभी काफी खेल बाकी है, तो कप्तान मिसबाहुल हक खुद पैड करके बैठे हुए हैं कि वो देखना चाह रहे हैं कि क्या सिचुएशन बनती है, लेकिन पाकिस्तान की जो पोजीशन है वो खासी मुस्तहकम हो चुकी है। 502 रन, दो खिलाड़ी आउट पर और एक जबरदस्त पार्टनरशिप हुई है 150 रन की, और ये तीसरी पार्टनरशिप है, सेंचुरी पार्टनरशिप है इस इनिंग्स में। पहली विकेट पर 215 रन बने, फिर दूसरी विकेट पर असद शफीक जो 67 रन बनाकर आउट हुए थे उन्होंने 137 रन का इजाफा किया अजहर अली के साथ, और अब 150 रन की शराकत जो है बाबर आजम ने कायम की है। तो रन की जो है वो बरसात है यहाँ पर दुबई स्टेडियम में, अगर इतना ज्यादा क्राउड नहीं है, लेकिन पाकिस्तान के बैट्समैन जो है वो खूब जो है वो कहना चाहिए कि लुत्फ उठा रहे हैं रन करते हुए।
तो आपने बड़ा अच्छा लफ्ज इस्तेमाल किया कि रनों की बरसात हो रही है, तो ये बताइए शकूर कि ये वाकई पाकिस्तानी बैट्समैन अच्छा खेल रहे हैं, या जैसे कि आपने खुद भी कहा कि वेस्ट इंडीज के जो बॉलर्स हैं वो बड़ी बेरंग सी बॉलिंग है।
पाकिस्तान की जो इस वक्त टेस्ट की जो बैटिंग लाइन है वो बड़ी स्ट्रांग है, और इंग्लैंड में जिस तरह पाकिस्तान ने बैटिंग की थी, पाकिस्तान ने वो टेस्ट सीरीज बराबर की, तो पाकिस्तान की जो बैट्समैन है वो बहुत अच्छा खेल रहे हैं इन दिनों। अगरचे वो यूनुस खान की खिदमत हासिल नहीं है, वो बीमारी की वजह से जो है विड्रॉ कर गए थे इस मैच में, लेकिन बाकी दीगर जो बैट्समैन है वो बड़े एक्सपीरियंस हैं, और फिर वेस्ट इंडीज की जो बॉलिंग है वो वाकई इस लेवल की नहीं है जिसको हम कहें कि वो टेस्ट स्टैंडर्ड की बॉलिंग हो, या उनकी टीम जिस तरह उनके अंदरूनी मसाइल इस वक्त चल रहे हैं अपने क्रिकेट बोर्ड से खिलाड़ियों के इख्तलाफ, तो इसका भी यहाँ पे जो है वो उसको महसूस किया गया है कि ये वेस्ट इंडीज की वो टीम बिल्कुल नहीं है कि जो हमेशा से माजी में रही है, जिसकी वजह शोहरत रही है कि बड़ी वर्ल्ड क्लास टीम होती थी बैटिंग बॉलिंग और फील्डिंग में, तो ये चीज भी यहाँ पे महसूस की गई है, और ये एक ऐसा एस्पेक्ट है कि पहलू है कि जिस पर आईसीसी को आगे चलकर सोचना पड़ेगा कि अगर टेस्ट क्रिकेट का जो एक मयार अगर उन्होंने कोई मुकर्रर करना है तो फिर उसमें ऐसी टीमों को जो है वो या तो फिर दूसरे दर्जे में रखा जाए, या फिर इस तरह उनको उनके मुल्कों को पाबंद किया जाए कि वो अपने बेहतरीन खिलाड़ियों को सेलेक्ट करें और अपने अंदरूनी जो इख्तलाफात हैं उनको खत्म करें।
दुबई से अब्दुल रशीद शकूर, आपका बहुत शुक्रिया, कल आपसे फिर बात होगी तीसरे दिन के मैच के लिए। और अब हम सामीन, खेलों ही की बात हो रही है तो खेलों का ही प्रोग्राम हम आपको सुनवाने वाले हैं खेल के मैदान से। तरतीबो पेशकश अब्दुल्ला फारूक।
देखें, हम लोग बगैर खेले नंबर वन भी हुए थे, मतलब नंबर टू थे, और दूसरी टीमों के रिजल्ट्स की वजह से, तो ऐसी चीज़ों की तो खैर ज्यादा आप केयर नहीं करते।
डेफिनेटली जिससे हम न्यूजीलैंड और ऑस्ट्रेलिया की जो उनसे सीरीज अनाउंस करेंगे उसमें एक ओपनर नहीं होगा, एक से ज्यादा ओपनर्स होंगे।
इससे पहले हमारी कोई टीम भी जो है वर्ल्ड चैंपियनशिप में शिरकत नहीं की।
बगैर खेले नंबर वन तो खेल कर कहां पहुंचने की तैयारी। न्यूजीलैंड और ऑस्ट्रेलिया में ओपनर्स एक से ज्यादा होंगे, और पाकिस्तानी साइक्लिस्ट एशियाई सड़कों के बाद आलमी शाहराहों पर। खेल के मैदान से अब्दुल्ला फारूकी का सलाम। मुत्तहिद अरब अमीरात के शहर दुबई में पाकिस्तान और वेस्ट इंडीज की क्रिकेट टीमों के दरमियान तीन टेस्ट मैचों की सीरीज का पहला टेस्ट जारी है, जिसका आज दूसरा दिन है। आपको तो मालूम ही होगा कि इस टेस्ट की खसूसियात बहुत हैं। ये पाकिस्तानी टीम का 400वां टेस्ट है, इस लिहाज से भी तारीखी है कि यह पाकिस्तान का पहला डे एंड नाइट टेस्ट मैच और सोने पे सुहागा गुलाबी गेंद से खेला जा रहा है। पाकिस्तानी टीम के कप्तान मिसबाहुल हक को कैसी लगी ये गुलाबी गेंद और ये तारीखी टेस्ट?
एक्साइटिंग है प्लेयर्स के लिए, और मेरे लिए भी एक ऑनर की भी बात है, और एक्साइटिंग चीज़ भी है कि 400वां टेस्ट मैच में लीड कर रहा हूँ पाकिस्तान को, और पिंक बॉल से अनदर हिस्ट्री। सो इट्स ऑलवेज गुड कि आप ऐसी यादगार मैचों का पार्ट हों। ये हमारे लिए इम्पोर्टेंट होगा कि हम इस मैच में अच्छी परफॉर्मेंस दें।
हमारे साथी अब्दुल रशीद शकूर ये टेस्ट सीरीज कवर करने खसूसी तौर पर दुबई पहुंचे, और वहीं उन्होंने मिसबाहुल हक से पूछ डाला कि डे एंड नाइट टेस्ट मैच का मुस्तकबिल वो कैसा देख रहे हैं।
दुनिया की इस टाइम पे जिस तरीके से ऑडियंस का इंटरेस्ट चल रहा है, इसमें मेरे ख्याल में बड़ा इम्पोर्टेंट है कि हम फैंस के लिए जो भी टेस्ट क्रिकेट देखना चाहते हैं शाम के टाइम जब वो काम से वापस आते हैं, तो वी शुड जस्ट प्रोवाइड देम अपॉर्चुनिटी कि वहाँ ग्राउंड में मैच देखें। तो इट्स अ गुड आइडिया, और फ्यूचर में आई थिंक यही मोस्टली आप देखेंगे। लेट्स सी, एक तजर्बा भी है हाउ इट गोज विद दैट पिंक बॉल।
ये तो अच्छा कदम है, लेकिन आईसीसी की आलमी रैंकिंग में पाकिस्तानी टीम दूसरे नंबर पर हो गई है, क्या नंबर एक पोजीशन खोने का दुख है?
ऐसे हो सकता है। देखें, हम लोग बगैर खेले नंबर वन भी हुए थे, مطلب نمبر ٹو تھے اور دوسری ٹیموں کے ریزلٹس کی وجہ تو ایسی چیزوں کی تو خیر زیادہ آپ اس کی طرف کیئر نہیں کرتے. اب میرے خیال میں ہماری جو پرفارمنس اس سیریز میں ہوگی ہمیں زیادہ اس کی طرف توجہ دینی چاہیے. ویسٹ انڈیز کو بالکل بھی لائٹ ٹیم نہیں لے سکتے آپ, ینگ ٹیم ہے, دے گاٹ ایوری تھنگ ٹو پروو. سب سے امپورٹنٹ چیز ہے بہت زیادہ موٹیویشن ہوتی ہے ایسی ٹیم کے اندر, اور ایسی سائڈس ڈینجرس ہوتی ہیں اور اسپیشلی آفٹر پرفارمنگ سو ویل لاسٹ سکس ایئرس میں اچھی پرفارمنس دینے کے بعد, پھر انگلینڈ میں بہت اچھی پرفارمنس دینے کے بعد ایکسپیکٹیشنز آر ہائی. سو ہمارا میچ اپنی پرفارمنس سے ہے کہ ہم نے ان کو امپروو کرنا ہے, تو یہ ہمارے لیے بڑا امپورٹنٹ ہوگا ہم کیسے جاتے ہیں اس ٹیسٹ سیریز میں.
اچھا مصباح یہ بتائیں کہ ریگولر اوپنرز کے بغیر یہ ٹیسٹ کھیلنے کا فیصلہ کتنا مشکل تھا؟
اسپیشلی اسٹارٹ میں بڑا مشکل ہوتا ہے, لیکن انگلینڈ میں ہمیں یہ کرنا پڑا, حالانکہ وہاں کی کنڈیشنز کے مطابق دیٹ واز اے ڈیفیکلٹ ڈیسیجن کہ اظہر کو بھی ٹاپ آرڈر پہ ہم لوگ ایز این اوپنر موو کریں, اور پھر اسد شفیق جو کہ اسٹینڈ آؤٹ پرفارمر تھا نمبر سکس پہ اور ہمارے لیے بڑی زبردست اننگس سیری, اس کو نمبر تین پہ کرنا بڑا مشکل ڈیسیجن تھا. ونس دے پروو دیئر ان دیٹ گیم جو کہ مشکل کنڈیشنز مشکل اپوزیشن تھی, آئی تھنک یہ ہمارے پاس ایک چانس ہے فار این آپشن کے ساتھ پانچواں بالر ہم نے ٹیم میں کس طرح لے کے آنا ہے, یا ایک ینگسٹر کوئی بھی ہم ساتویں نمبر پہ یا چھٹے نمبر پہ ٹیم میں کس طرح لے کے آئے, ایک ونڈو کھلی ہے اس کے لیے. تو ایٹ دا سیم ٹائم آئی تھنک ٹیم کے لیے ایڈوانٹیج ہے, اور یہاں کی کنڈیشنز میں اوپن کرنا ان لوگوں کو نمبر تین پہ کھیلنا بفور گوئنگ ٹو نیوزی لینڈ اور آسٹریلیا ہمارے لیے اپرچونیٹی کہ ہم سیٹل ڈاؤن کریں اپنا ایک اسٹرکچر ٹیم کو اور ایک بیلنس ٹیم کو اور ایک نئی جو ہماری کمبینیشن ہے اس کو سیٹ کریں بفور گوئنگ ٹو دا ڈیفیکلٹ سیریز.
مشکل سیریز سے پہلے مشکل فیصلے پاکستانی ٹیم کے لیے کیا آسانیاں پیدا کر سکیں گے, اور یہ کہ ٹیم میں پانچویں بالر کو ایڈجسٹ کرنے کے لیے سیریز میں اوپنرز کی قربانی کیوں دی گئی؟ یہی سوال کیا ہمارے ساتھی عبدالرشید شکور نے پاکستانی کرکٹ ٹیم کے چیف سلیکٹر انضمام الحق سے.
ہمارے یہ جو سے پلیز ہے نا, ہماری یہ ہوم سیریز ہے, ہوم سیریز میں جس ٹائم بھی ہمیں ضرورت پڑے گی تو ہمیں نا اپنے کسی بھی پلیئرس کو بلا سکتے ہیں, اور ڈیفینیٹلی جس سے ہم نیوزی لینڈ اور آسٹریلیا کی جو سی سیریز اناؤنس کریں گے اس میں ایک اوپنر نہیں ہوگا, ایک سے زیادہ اوپنرز ہوں گے.
پچھلے دنوں اسٹیٹمنٹ آیا ہے چیئرمین پی سی بی کا کہ سلمان بٹ کے معاملے پہ کچھ کرکٹ بورڈز کو جو ہے وہ ریزرویشن ہیں.
دیکھیں ابھی تک میرے پاس کوئی اس طرح کی چیز نہیں آئی کہ مجھے کسی نے بھی ابھی بورڈ کی طرف سے یہ والا میسج نہیں آیا میرے پاس کوئی اس طرح کی چیز ہے. میں یہ سمجھتا ہوں ایز اے بیٹس مین کہ بالرس کے لیے پانچ سال کے بعد کم بیک کرنا آسان ہے, بیٹس مین کے لیے مشکل ہے. میں سلمان بٹ کو ایٹ لیسٹ ایک سال دینا چاہ رہا ہوں کہ وہ کرکٹ کھیلے, اس نے ٹی ٹوینٹی کھیل لیا, او ڈی آئیز کھیل لے, فور ڈیز بھی کھیل لے, تو جتنا وہ واپسی آئے گا جتنی زیادہ کرکٹ کھیل کے اتنا زیادہ اس کے لیے فائدے مند ہے.
کرکٹ کے بعد اب سائیکلنگ, جہاں سے پاکستان کے لیے اچھی خبر ہے کیونکہ پاکستان تاریخ میں پہلی مرتبہ یو سی آئی ورلڈ روڈ چیمپئن شپ میں شرکت کر رہا ہے. اس مقابلے میں حصہ لینے کے لیے پاکستانی سائیکلسٹ محسن خان اور حافظ طاہر محمود دوحا روانہ ہو گئے ہیں. میں نے پاکستانی سائیکلنگ فیڈریشن کے سیکرٹری اظہر علی شاہ سے پوچھا کہ پہلی بار شرکت ہو رہی ہے لیکن اس کا فائدہ کیا ہوگا پاکستان کو اور سائیکلسٹ کو؟
اس سے پہلے ہماری کوئی ٹیم بھی جو ہے ورلڈ چیمپئنشپ میں شرکت نہیں کی, دو وجوہات تھی, ایک تو اخراجات اس کے بہت زیادہ ہیں, دوسری ان کی ٹریننگ اکوپمنٹس بہت مہنگے تھے. چار سال پہلے سے ہم نے اس پہ کام شروع کیا ہوا تھا اور ہم چاہتے تھے کہ ہمارے جو سائیکلسٹ ہیں یہ دنیا میں تمام ایونٹس میں جائیں تاکہ وہاں سے ایکسپیرینس اور وہ لے کے آئیں. تو ہماری جو دو لڑکے تھے اس میں ایک ساؤتھ ایشیا میں ابھی سلور میڈل لے کے آئے تھے, اور دوسرا جو لڑکا ہے یہ نیشنل پلیئر ہے اور گولڈ میڈلسٹ ہے ہمارا. انڈیویژل ٹائم جو انفرادی ٹائم دے گا ہر لڑکا یہ 40 کلومیٹر کا ہے, اس میں سب سے کم جس کا ٹائم ہوگا اور 40 کلومیٹر کا فاصلہ جو کم طے کرے گا وہ ونر ہوگا. ہم کوشش کر رہے ہیں کہ 2020 میں اولمپک آ رہی ہے جاپان میں, اس کے لیے اپنے بچوں کو تیار کریں.
اور اب پاکستان کے پڑوسی ملک انڈیا کا رخ کرتے ہیں، جہاں پچھلے کچھ عرصے سے بورڈ آف کرکٹ کنٹرول آف انڈیا یا بی سی سی آئی اور سپریم کورٹ کے درمیان جسٹس لوڈھا کمیٹی کی سفارشات پر عمل درآمد کے سلسلے میں ٹکراؤ کی صورتحال پیدا ہو گئی ہے۔ اب معاملہ اس موڑ پر آ گیا ہے کہ رواں ماہ کی 17 تاریخ کو بی سی سی آئی عدالت میں اپنا موقف سامنے رکھے گی۔ ساری صورتحال پر دلی سے آدیش کمار گپتا کی رپورٹ۔
بی سی سی آئی یعنی بھارتیہ کرکٹ کنٹرول بورڈ کے اہلکاروں کے لیے آنے والی 17 تاریخ بے حد اہم ہے، کیونکہ خود بی سی سی آئی نے گزشتہ 7 تاریخ کو سپریم کورٹ سے کہا تھا کہ اسے 17 تاریخ تک کا وقت دیا جائے۔ دراصل تب سپریم کورٹ میں بی سی سی آئی نے لوڈھا کمیٹی کی سفارشیں یہ کہہ کر ماننے سے انکار کر دیا کہ اس سے جڑی کچھ اسٹیٹ ایسوسیشن اس کا کہنا نہیں مان رہی ہے۔ اس پر سپریم کورٹ نے بی سی سی آئی کو کڑی فٹکار لگائی اور کہا کہ وہ اسٹیٹ ایسوسیشن کو پیسہ دینا بند کرے۔ اس معاملے کو سمجھاتے ہوئے کرکٹ صحافی ملنی رو کہتے ہیں،
جو اسٹیٹ ایسوسیشن کو آپ نے پیسے دیے ہیں لگ بھگ 400 کروڑ روپے ستمبر مہینے کے آخری ہفتے میں، اس پر روک لگائی جائے، اس کو اسٹیٹ ایسوسیشن خرچ نہ کریں، فکس ڈپازٹ میں جمع کر دیں جب تک فیصلہ نہیں ہوتا ہے، اور جب تک اسٹیٹ ایسوسیشن اپنی میمورینڈم آف ایسوسیشن کو لوڈا پینل کی سفارشوں کے انروپ لاگو نہیں کرتے۔ کڑا فیصلہ ہے، لیکن یہ فیصلہ بالکل رائٹنگ آن دا وال جسے کہتے ہیں کہ یہ تو آنے ہی والا ہے، کیونکہ جو بی سی سی آئی جدی پنا دکھایا ہے تو میرے خیال سے یہ بالکل ہی ایسا لگ رہا تھا کہ آتم ہتیا کی اور بڑھ رہی ہیں بی سی سی آئی اور بی سی سی آئی کے ادھیکاری۔
لوڈھا کمیٹی کے سفارشوں کو لے کر بی سی سی آئی کے اہلکار ایک طرف کنواں دوسری طرف کھائی جیسی حالت میں ہے۔ اگر مانتے ہیں تو ایک آدمی ایک پوسٹ کی پالیسی کے تحت جو اہلکار اسٹیٹ ایسوسیشن میں ہیں وہ بی سی سی آئی میں نہیں رہ سکتے۔ 3 سال تک ایک عہدے پر رہنے کی سفارشیں مانے تو بی سی سی آئی کے صدر انوراگ ٹھاکر، کھجانچی اجے شرکے اور آئی پی ایل کے چیئرمین رہے راجیش شکلا جیسے بڑے نام والی ہستیاں ایک جھٹکے میں ڈھہ جائے گی۔ اب بھی اگر بی سی سی آئی نہ ہی مانے تو کیا ہوگا؟ ایک اور کرکٹ ایکسپرٹ ایاز میمن کہتے ہیں،
پھر تو میرے خیال سے یہ وہی ہوگا جو سپریم کورٹ کہہ رہی ہے کہ اگر آپ ہمارا آرڈر نہیں مانیں گے تو آپ کو پھر ہم ڈسکوالیفائی کر دیں گے، جو آفس بیئرز ہیں ان کو چھوڑنا پڑے گی اپنی پوزیشن، اور جو بینکس کو آرڈر ملے ہیں پیسے دینے کے لیے یا جو اکاؤنٹس فروزن ہو گئے وہ سپریم کورٹ ایک ایڈمنسٹریٹر بٹھا سکتا ہے معاملہ چلانے کے لیے جب تک کہ نیا بورڈ نہیں آتا۔
اب معاملہ بی سی سی آئی کے پالے میں ہے اور آنے والی 17 تاریخ پر نگاہیں ایک بار پھر ٹک گئی ہیں۔ دیکھنا ہے کہ بی سی سی آئی اور سپریم کورٹ کا ٹکراؤ کیا موڑ لیتا ہے۔
اور آخر میں خبر فٹ بال سے، جہاں پاکستانی خواتین کی قومی فٹ بال ٹیم کی کپتان ہاجرہ خان نے اعلان کیا ہے کہ وہ کار کے حادثے میں ہلاک ہو جانے والی شاہ لائلہ بلوچ کی جرسی کا نمبر ریٹائر کر رہی ہیں۔
جرسی نمبر 7 جو ہے نیشنل ٹیم میں اور فضل بلوچستان یونائیٹڈ کلب ٹیم میں جو نمبر ہم لوگ ریٹائر کر رہے ہیں، اور ان آنر آف شاہ لائلہ نوبڈی از گوئنگ ٹو ویئر دس جرسی نمبر اگین۔ شاہ لائلہ اور میں بالکل، ہم لوگ اسٹرائکر کھیلے 8 سال سے نیشنل ٹیم کے لیے، اینڈ بیچ میں کتنے پلیئرز آئے، 8 سال کتنا لمبا ٹائم ہے، بیچ میں ہم لوگوں کے بیچ میں ہماری کوآرڈینیشن کے بیچ میں کوئی نہیں آ سکے، تو اینڈ آئی تھنک دیر از نو بڈی ایلس ہو میچز ہر لیول آف فٹ بال، اینڈ ناٹ ایون می، مطلب بہت ہی ڈفرنٹ ہے، آئی ڈونٹ تھنک کوئی سبسٹیٹیوٹ ہے۔
اسی کے ساتھ ہی کھیل کے میدان سے عبداللہ فاروقی کو اجازت دیجیے۔
پروگرام کھیل کے میدان سے آپ نے سنا، اور چلتے ہوئے آپ کو یہ بتا دیں کہ بی بی سی اردو ڈاٹ کام پر ایک خبر لگی ہوئی ہے کہ سری نگر کی جامع مسجد 100 دن روز سے بند ہے، یعنی 100ویں روز بھی یہ بند رہی اور نماز نہیں ہو سکی۔ اس کے علاوہ ایک خبر یہ بھی ہے کہ پاکستانی اداکاروں والی فلمیں نہ دکھانے کا فیصلہ کیا گیا ہے، اور اس کے علاوہ کئی فیچر یہاں پر موجود ہیں۔ ایک فیچر ہے کہ منطقی سوچ رکھنا دراصل سازش ہے، پھر اس کے نیچے ایک اور ہے کہ طلبہ کے لیے مردانہ حقوق کی کلاسز یہ کیا ہے، اور ایک فیچر یہ بھی لگا ہوا ہے کہ نائجیریا کے صدر نے اپنی ہی بیوی کو تنبیہ کی ہے۔ یہ کیا معاملہ ہے یہ جاننے کے لیے آپ بی بی سی اردو ڈاٹ کام پر کسی بھی وقت آ سکتے ہیں، اور ہماری شہ سرخی بدستور یہی ہے کہ صحافی المائیڈا کا نام ای سی ایل سے خارج کر دیا گیا ہے، فیصلہ کیا گیا ہے۔ تفصیلات کے لیے بی بی سی اردو ڈاٹ کام حاضر ہے۔ ہم آپ سے اجازت لیں گے، سربین اختتام کو پہنچا، ایڈیٹر تھے ثقلین امام اور پروڈیوسر تھے فیاض احمد۔ لندن میں اسٹوڈیو مینیجر کے فرائض انجام دیے ڈینی کوکس نے، اور اسلام آباد سے ہمارے ساتھ رہے اسرار الحق۔ ماہوارہ صفدر کو تمام ساتھیوں کے ساتھ اجازت دیجیے، اور آخر میں اہم خبروں کے خلاصے کے ساتھ شمائلہ خان۔ برازیل، روس، انڈیا، جنوبی افریقہ اور چین پر مشتمل تیزی سے معاشی ترقی کرنے والے ممالک پر مشتمل برکس کانفرنس کل سے انڈیا میں شروع ہو رہی ہے۔ دوسری جانب وزارت خارجہ پاکستان کے ترجمان نے کہا ہے کہ انڈین پروپیگنڈے کے برعکس پاکستان قطعی طور پر تنہائی کا شکار نہیں ہے۔ حکومت پاکستان نے انگریزی اخبار ڈان کے نامہ نگار سرل المائیڈا پر بیرون ملک جانے پر پابندی واپس لینے کا فیصلہ کیا ہے۔ دوسری جانب کور کمانڈر اجلاس میں ڈان کی خبر کو قومی سلامتی کی خلاف ورزی قرار دیا گیا ہے۔ تھائی لینڈ کے بادشاہ کے انتقال کے بعد 96 سالہ سابق وزیر اعظم کو غیر متوقع طور پر ملک کے بادشاہ کا قائم مقام مقرر کیا گیا ہے۔ نائجیریا کے صدر محمد بہاری کی اہلیہ کی جانب سے عوامی سطح پر تنقید کے جواب میں محمد بہاری نے کہا ہے کہ ان کی اہلیہ کا کام خانہ داری ہے۔ یہ بی بی سی اردو سروس ہے۔